नमस्कार। रेडियो कार्यक्रम रेटीभूमिमा तपाईँलाई स्वागत छ। म अरुण चन्द
अनि म जयदेव जोशी शुक्लाफाटा एफएमको स्टुडियोमा उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक हप्ता शुक्रबार बिहान 8 बजेदेखि सुन्न सक्नुहुन्छ। कार्यक्रम रेटीभूमिमा हामी रोजगारका लागि विदेश गइरहेका युवाहरूका सुख दुःखका कथा प्रस्तुत गर्ने गर्दछौँ। विदेश जाने बेला हामीले सजिलै काम पाइन्छ, धेरै पैसा कमाउन सकिन्छ भनेर सुनौला सपनाहरू बोकेर जाने गर्दछौँ। यहाँसम्म कि हामीलाई भोलिका दिनमा अप्ठ्यारो परे के गर्ने, कसरी सहयोग लिने, कहाँबाट हामीलाई सहयोग पाइन्छ भनेर जानकारी नै लिएर जाँदैनौँ। यसरी हामीले काम गर्न जाने बेलामा निकै चनाखो र सोच विचार गरेर गएनौँ भनेपछि हामीलाई धेरै दुःख पर्न सक्छ। चेतनाको अभाव, आर्थिक अवस्था कमजोर, बेरोजगारीको समस्याले रोजगारी गर्न विदेश गएर प्रशस्त धन कमाएर आफ्नो घरको आर्थिक अवस्था सुधार गर्नका लागि विभिन्न प्रलोभनमा परि मानव बेचबिखन लगायत बाल बालिका तथा महिलामाथि हुने सबै प्रकारका शोषण बढ्दै गएको पाइन्छ। पहिले छिमेकी मुलुक भारतमा यौन प्रयोजनका लागि मात्र चेलीबेटीहरूको बेचबिखन हुन्थ्यो भने आजभोलि यौन प्रयोजनका लागि मात्र नभई अन्य विभिन्न प्रयोजनका लागि भारत मात्र नभई नेपालभित्र पनि मानव बेचबिखन तथा ओसार पसार छ। यति मात्र होइन, सिधा साधा तथा आर्थिक अवस्था कमजोर भएको फाइदा उठाई विभिन्न प्रलोभनमा तेस्रो मुलुकमा पनि नेपालबाट मानव बेचबिखन बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ।
मानव सभ्यताको कलङ्कको रूपमा रहेको मानव बेचबिखन तथा ओसार पसार एक जघन्य अपराध हो। यो मानव अधिकारको गम्भीर उल्लङ्घन पनि हो। यो अपराध विभिन्न स्वरूप र स्तरमा विश्वव्यापी रूपमा विद्यमान छ। अन्तर्राष्ट्रिय आपराधिक कार्य सञ्जाल एवं सङ्गठित अपराध भएकै कारण मानव बेचबिखन तथा ओसार पसारका घटनाहरू सङ्ख्यात्मक रूपमा दिनानुदिन बढ्दै गइरहेको छ। हाम्रो देश नेपाल पनि यो समस्याबाट अछुतो रहन सकेको छैन। नेपाल पनि यो समस्याबाट प्रभावित हुने सङ्ख्याको अग्रपङ्क्तिमा रहेको पाइन्छ। यौन शोषण, दासता, अङ्ग प्रत्यारोपण, जोखिमपूर्ण कार्य लगायत शोषणका विभिन्न परिवेशनका लागि नेपालीहरूको बेचबिखन तथा ओसार पसार हुने गरेको पाइन्छ। यसै सन्दर्भमा महिला विकास कार्यालय कञ्चनपुरले मानव बेचबिखन तथा ओसार पसार रोक्न कस्तो प्रयास गरिरहेको छ भनेर महिला विकास कार्यालय कञ्चनपुरकी कार्यालय प्रमुख जयन्ती गिरी हाम्रा सहकर्मी साथी जयदेव जोशीले कुरा गर्नुभएको छ। प्रस्तुत छ उहाँसँग गरेको यो कुराकानी।
यहाँलाई कार्यक्रम माइतीको सन्देशमा स्वागत छ।
धन्यवाद।
जसरी अहिले कञ्चनपुर जिल्लामा पनि धेरै मानव ओसार पसारका गतिविधिहरू भइरहेको अवस्था छ भने कञ्चनपुर जिल्लामा महिला विकास कार्यालयले यो रोकथाम गर्न के प्रयास गरिरहेको छ?
धन्यवाद। मानव बेचबिखन तथा ओसार पसारको लागि चाहिँ कञ्चनपुर जिल्ला पछिल्लो समयमा चाहिँ एउटा ट्रान्जिटको रूपमा चाहिँ भारतसँग होइन, खास गरी भारतसँग खुला सिमाना जोडिएको कारणले गर्दाखेरि चाहिँ यो एउटा ट्रान्जिट पोइन्टको रूपमा चाहिँ रहेको छ। यहाँ चाहिँ अब कञ्चनपुर जिल्लाभित्रकै व्यक्तिहरू यो जिल्लावासी नै एउटा बेचबिखनको जोखिममा परेको अथवा त्यहाँ बेचबिखन हुन सक्ने सम्भावना एउटा छ भने अर्को चाहिँ अन्य जिल्लाका व्यक्तिहरू पनि यो जिल्लाको नाका प्रयोग गरेर चाहिँ ओसार पसार हुने गरेको छ। यसको रोकथामका लागि चाहिँ जिल्ला स्तरमा चाहिँ एउटा चाहिँ प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा चाहिँ हालसम्मको अवस्था चाहिँ कमिटी छ, एउटा मानव बेचबिखन तथा ओसार पसार विरुद्धको जिल्ला स्तरीय समिति भनेर एउटा कमिटी छ भने, त्यसै गरेर स्थानीय स्तरमा पनि साबिकका चाहिँ पहिलेका जुन गाविसहरू नगरपालिकाहरू थिए ती प्रत्येक गाविस नगरपालिकामा पनि त्यहाँको कार्यकारी प्रमुखको त्यहाँको चाहिँ प्रमुखको अध्यक्षतामा चाहिँ स्थानीय समितिहरू गठन गरेका थिए। त्यस्ता स्थानीय समितिहरूको मुख्य काम भनेको चाहिँ आआफ्नो कार्यक्षेत्रभित्र चाहिँ मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, त्यस्ता कोही व्यक्तिहरू भेट्यो भने त्यसको चाहिँ निवारण गर्ने, त्यसलाई चाहिँ सम्बन्धित ठाउँमा चाहिँ रिपोर्टिङ गर्ने होइन, त्यस्ता व्यक्तिहरूको चाहिँ आवश्यक कानुनी प्रक्रियाको लागि चाहिँ कानुनी प्रक्रियामा ल्याउन चाहिँ सहजीकरण गर्ने काम चाहिँ स्थानीय समितिहरूले गर्ने गर्छन् भने जिल्ला स्तरीय समितिले चाहिँ अब जिल्लामा चाहिँ विभिन्न आवश्यक किसिमका स्रोत साधनहरूको व्यवस्था गर्ने, त्यसै गरेर त्यसको लागि आवश्यक नीतिगत कार्यक्रमहरू तर्जुमा गर्ने, स्थानीय समितिहरूलाई चाहिँ निर्देशन दिने लगायतका कामहरू गर्दै आएको छ। अब यो समितिमा चाहिँ प्रमुख जिल्ला अधिकारी आफै हुनुहुन्छ, त्यसै गरेर जिल्ला प्रहरी कार्यालयको प्रमुख हुनुहुन्छ, त्यसै गरेर सरकारी वकिल कार्यालयको प्रमुख हुनुहुन्छ, त्यसै गरेर पत्रकार महासङ्घबाट पनि एकजना प्रतिनिधि हुनुहुन्छ, त्यसै गरी महिला विकास अधिकारी सदस्य सचिव हुने व्यवस्था छ।
सर, यो कामहरू त गरिराख्नु भएको छ, अब कञ्चनपुर जिल्लामा पनि धेरै प्रकारका गैर सरकारी संस्थाहरू पनि छन्, माइती नेपालदेखि लिएर थ्री एन्जलदेखि लिएर, कस्तो छ यो गैर सरकारी संस्थाहरूसित तपाईँहरूको समन्वयकारी भूमिकाहरू कस्तो रहन्छ?
एकदमै यो मानव वेशभूषण तथा ओसार प्रसारमा चाहिँ एउटा सरकारी निकाय मात्रै संलग्न नभएर गैर सरकारी संस्थाहरू पनि संलग्न हुनुहुन्छ। उहाँले पनि यो क्षेत्रमा चाहिँ महत्त्वपूर्ण कामहरू गर्दै आइसक्नु भएको छ। रेस्क्यु गर्नका कुराहरूदेखि लिएर ती पीडितहरूको चाहिँ न्याय प्राप्तिमा चाहिँ उहाँहरूले चाहिँ काम गर्दै आइरहनु भएको छ। अब मुख्यतया चाहिँ रेस्क्यु गर्ने कुराहरूमा चाहिँ जिल्ला प्रहरी कार्यालयको समन्वयमा चाहिँ जस्तो माइती नेपालले थ्री एन्जलले उहाँहरूले चाहिँ त्यसरी गरिराख्नु भएको छ। त्यसै गरेर अब मुद्दा अभियोजन गर्ने केस दर्ता गर्ने क्रममा पनि सरकारी वकिल कार्यालयहरूसँग चाहिँ समन्वय गरेर उहाँहरूकै मार्फत चाहिँ केसहरू चाहिँ दर्ता गर्ने गरिराख्नु भएको छ। यसरी केसहरूको सन्दर्भमा चाहिँ एक आपसमा चाहिँ समन्वय र सहयोग चाहिँ दोहोरो रूपमा चाहिँ हुने गरेको छ।
जसरी अब धेरै अब मानव अधिकार प्रसारमा जोखिममा परिसकेका महिलाहरू विशेषतः चाहिँ अहिलेको सन्दर्भमा छिमेकीमूलक भारत हुँदै तेस्रो मूलक पनि जाने गरेको पाइएको छ, तर त्यस्तो जोखिम अवस्थामा परिसकेको मानव भनौँ या महिला भनौँ, त्यो उद्धार गर्न या यहाँले चाहिँ रिस्क्युका कुराहरू गर्नुभएको छ, त्यसमा महिला विकास कार्यालयको भूमिका चाहिँ के छ?
अब यो तेस्रो मुलुकमा बेचिएका व्यक्तिहरू अथवा चाहिँ भारतमा बेचिएका जसकै पनि बेचिसकेन देशभन्दा बाहिर बेचिएका व्यक्तिहरू हुनुहुन्छ, त्यसको लागि चाहिँ सिधै गएर महिला तथा बालबाल्य कार्यालय चाहिँ आफै गएर त्यहाँ रेस्क्यु गर्ने चाहिँ होइन, होइन यस्तो अवस्थामा चाहिँ प्रहरीले नै त्यसको चाहिँ रेस्क्यु गर्ने काम गर्दछ भने त्यसमा चाहिँ समन्वयकारी भूमिका चाहिँ महिला तथा बालबाल्य कार्यालयको हुन्छ। र त्यसका लागि त्यो रेस्क्यु गर्ने अवस्थामा चाहिँ आवश्यक परेको बजेट एउटा चाहिँ हाम्रो जिल्लामा चाहिँ जिल्ला पुनर्स्थापना कोष छ। मानव व्यक्तिबाट कोही व्यक्तिहरू पीडित प्रभावित भएको छ भने त्यसलाई चाहिँ तत्काल चाहिँ रेस्क्यु गर्ने र त्यसको चाहिँ अन्य बन्दोबस्तीको लागि चाहिँ कोषको व्यवस्था पनि छ। त्यो कोषबाट चाहिँ पैसा खर्च गर्न सक्ने नियमानुसार चाहिँ खर्च गर्न सक्ने व्यवस्था छ। त्यसै गरेर त्यसलाई चाहिँ अदालतसम्म लैजानका लागि चाहिँ आवश्यक पर्ने अन्य समन्वयकारी भूमिकाहरू चाहिँ हामीले गर्ने गर्छौँ। त्यस्तै पीडितलाई चाहिँ उचित स्थानसम्म चाहिँ प्रेषण गर्ने, त्यसलाई चाहिँ रेफर गर्ने कुराहरू, पीडितको चाहिँ सेवा केन्द्रहरू जस्तै कि माइती नेपालको सेवा केन्द्र छ, होइन सेफ हाउस छ, त्यसै थ्री एन्जल्सको छ, उहाँहरूसँग समन्वय चाहिँ उसको पीडितको चाहिँ बसोबासको लागि चाहिँ उचित बन्दोबस्तको लागि सहयोग गर्ने र केस दर्ता गरेर न्याय प्राप्तिको लागि चाहिँ समन्वयकारी भूमिका खेल्ने काम चाहिँ गरिरहेका छौँ र त्यसको लागि चाहिँ आर्थिक बन्दोबस्ती पनि रहेको छ।
जसरी अब यसमा यहाँले चाहिँ जानकारी गराउनुभयो, एकदमै जोखिममा परिसकेका महिलाहरूको लागि सुरक्षित अब उद्धार गरिसकेपछि, रेस्क्यु गरिसकेपछि उनीहरूलाई चाहिँ सुरक्षित स्थानसम्म पुगाउनको लागि बजेटको व्यवस्था पनि यहाँले जानकारी गराउनु भएको छ भने, अहिलेसम्म यहाँले चाहिँ अब विशेष गरी महिला विकास कार्यालयले त्यस्ता जोखिममा परेका कतिवटा संख्यामा महिलाहरू या त्यस्ता पीडित बालबालिकाहरूको उद्धार गरेको केही तथ्याङ्क भन्न सक्नुहुन्छ?
ठ्याक्कै एक दिन भन्दा पनि अब अहिले पछिल्लो समयमा चाहिँ यो खर्च भएको देखिँदैन, तर अलि अगाडि चाहिँ दुई तिनजना बच्चालाई रेस्क्यु गर्ने सन्दर्भमा चाहिँ त्यो कोषबाट खर्च भएको छ। आज भर्खरै पनि मैले प्रहरीको हाम्रो महिला सेलसँग कुरा गरेको थिएँ, होइन त्यस्ता केसहरू आयो भने चाहिँ अब जस्तो माइती नेपालसँग पनि केही बजेट हुने, त्रिएन्जलसँग पनि केही बजेट हुने र उहाँहरू चाहिँ प्रहरीसँग सहभागितामा चाहिँ रेस्क्यु हुने हुँदा अहिले चाहिँ उहाँहरूले नै खर्च गर्ने गर्नुभएको छ र त्यस्तो अभाव भयो भने चाहिँ यहाँ पनि कोषको चाहिँ बन्दोबस्त छ।
महिला विकासले यो रोकथाम गर्नको लागि गैर सरकारी संस्थाहरू त आफ्नो सक्रिय भूमिकाहरू निर्वाह गरिरहेको अवस्था छ, अनि महिला विकासहरूले टोल टोलमा चाहिँ कस्तो खालको चाहिँ कार्ययोजनाहरू या कार्यक्रमहरू चाहिँ लागू गर्नुभएको छ या के सन्देश दिनुहुन्छ तपाईँले गैर सरकारी संस्थाहरूसित मिलेर त्यो नियन्त्रण गर्नु?
यो मानव वेशभूषण रोकथाम र नियन्त्रणको लागि चाहिँ अब खास गरी हाम्रो चाहिँ वर्किङ मोडालिटी भनेको विभिन्न टोल टोलमा चाहिँ समूहहरू छ, त्यसपछि समितिहरू छ, समितिहरू बस्ती स्तरमा र वडा स्तरमा चाहिँ समितिहरू, त्यसपछि नगरपालिका गाउँपालिका सन्दर्भमा चाहिँ सहकारी संस्थाहरू, यसरी तिनवटा तहमा चाहिँ हामीले काम गर्ने गर्छौँ र प्रत्येक समितिमा चाहिँ निगरानी समूहको व्यवस्था छ। अहिलेसम्म हाम्रोमा चाहिँ म ठ्याक्कै एकिन गरेर ठ्याक्कै नम्बर त अहिले म यहाँलाई भन्न सक्दिनँ, प्रत्येक समितिहरूमा चाहिँ धेरै समितिहरूमा निगरानी समूहको व्यवस्था छ। त्यो निगरानी समूहले चाहिँ आफ्नो क्षेत्रमा परेका त्यस्ता हिंसामा परेका जोखिममा रहेका व्यक्तिहरूको पहिचान गर्ने, त्यसको लागि चाहिँ आवश्यक बन्दोबस्तीको लागि सम्बन्धित ठाउँमा चाहिँ जानकारी गराउने कार्य गर्छ। त्यसै गरेर महिला सहकारी संस्थाहरू छन् र ती सहकारी संस्थाहरू अन्तर्गत चलेका चाहिँ सामुदायिक विगतका दिनहरूमा चाहिँ सामुदायिक सेवा केन्द्रहरू छ थिए र ती सेवा केन्द्रहरू मार्फत चाहिँ उनीहरूले चाहिँ आवश्यक सेवा दिने त्यसै गरेर विभिन्न समितिहरूको मासिक बैठकमा पनि यस्ता विषयवस्तुहरूमा चाहिँ छलफल हुने, जस्तो मानव बेचबिखन सम्बन्धी, लैङ्गिक हिंसा सम्बन्धी, बाल अधिकार सम्बन्धी, पोषण सम्बन्धी, होइन, सुरक्षित मातृत्व, यस्ता चाहिँ जो चाहिँ महिलाहरूको लागि चाहिँ उपयोगी छन्, बालबालिकाहरूको लागि उपयोगी छन्, यस्ता विषयवस्तुहरूमा चाहिँ हरेक महिनाको बैठकमा चाहिँ उनीहरूले चाहिँ छलफल गर्ने गर्छन्। र त्यस्तोमा चाहिँ यदि उहाँहरूलाई चाहिँ थप कुनै जानकारी चाहिएको अवस्थामा चाहिँ कहिलेकाहीँ चाहिँ कार्यालयको साथीहरू पनि गएर उहाँहरूलाई सहजीकरण गर्नुहुन्छ जनचेतना फैलाउने बाटोमा। त्यसै गरेर अर्को भनेको चाहिँ बेला बेलामा चाहिँ हामीले चाहिँ यो पट्टा पम्पलेटहरू चाहिँ प्रकाशन गर्ने, वितरण गर्ने गरेका छौँ। त्यसै गरेर रिक्सा चालकहरूसँग, त्यस गरी यो ट्याक्सी, यो अटो चालकहरू जो चाहिँ गडाचौकी नाकामा खास गरेर चलाउनुहुन्छ उहाँहरू, त्यसै गरेर प्रहरी चौकीका इन्चार्जहरूलाई पनि यो सम्बन्धी चाहिँ दुई दिने अभिमुखीकरण कार्यक्रम चाहिँ हामीले गत आर्थिक वर्षमा त्योभन्दा अघिल्लो आबुमा पनि सञ्चालन गरेका थियौँ। त्यसै गरेर अन्य जस्तो थ्रेन्जर्स नेपालसँग मिलेर चाहिँ विभिन्न स्थानीय निकायका पदाधिकारीहरू जो चाहिँ स्थानीय स्तरमा चाहिँ गाउँ स्तरमा, त्यसै गरेर नगरपालिका स्तरमा विगतका दिनहरू कमिटीहरू फर्मेसन भएका थिए, उहाँहरूको चाहिँ क्षमता अभिवृद्धिकरण भनेर उहाँहरूको चाहिँ सचेतना जस्तै एक दिने चाहिँ अभिमुखीकरण कार्यक्रमहरू, नीतिगत व्यवस्थाहरू, कानुनी व्यवस्थाहरू, त्यसै गरी जिल्लामा रहेका प्रावधानहरू र कसरी चाहिँ हामी काम गर्छौँ भन्ने सन्दर्भमा चाहिँ क्षमता विकासका त्यो समितिलाई नै त्यस्ता अभिमुखीकरण कार्यक्रमहरू चाहिँ हामीले विगतका दिनहरूमा चाहिँ सञ्चालन गरेका छौँ। यसरी सर्वप्रथम चाहिँ जनचेतनाकै माध्यमबाट चाहिँ हामीले काम गर्छौँ भने, यदि बेचबिखनमा परि नै हाल्यो, परि नै सकेको अवस्था छ भने त्यसपछि चाहिँ जिल्ला प्रहरी कार्यालय अन्तर्गत उहाँहरूको सहयोगमा र उहाँहरूको सहयोग भने उहाँहरूले चाहिँ रेस्क्यु गर्ने काम गर्नुहुन्छ।
जसरी म्याडम केही अब दिन अगाडि माइती नेपालकै सहयोगमा छवटा चेलीहरू, नेपाली चेलीहरू अब भारतको रुद्रपुरबाट चाहिँ रेस्क्यु गरेर ल्याएको छ, यस्तो रेस्क्यु गर्ने सन्दर्भमा अब त्यो माइती नेपालको चाहिँ पछिल्लो समयमा हेर्दाखेरि अलिकति सक्रिय भूमिका चाहिँ देखिएको छ भने, त्यसमा यहाँहरूको चाहिँ संलग्न रहेको थियो कि थिएन त्यो रेस्क्यु गर्ने सन्दर्भमा या समन्वय गर्ने सन्दर्भमा, उनीहरूलाई घरसम्म पुर्याउने सन्दर्भमा के थियो अवस्था
पछिल्लो समयमा माइती नेपालले गरेको रेस्क्युमा चाहिँ? त्यसमा चाहिँ हाम्रो भूमिका थिएन नै भन्नुपर्छ, होइन, उहाँहरूले चाहिँ रेस्क्यु गरिसकेपछि चाहिँ हामीले जानकारी प्राप्त गरेका थियौँ। रेस्क्यु गर्ने काम चाहिँ एउटा कुरा स्पष्ट के हो भने, रेस्क्यु गर्ने काममा चाहिँ महिला तथा बालबालिकाले आफै चाहिँ सहभागी हुने होइन, त्यो चाहिँ कानुनी रूपमा त्यो अधिकार पनि छैन र त्यो गर्ने हामीलाई चाहिँ कानुनी व्यवस्था त्यस्तो गर्न सकिने व्यवस्था चाहिँ छैन, त्यो गर्ने चाहिँ प्रहरी मार्फत नै हो, होइन, उहाँले गरेको रेस्क्युमा चाहिँ हाम्रो सहभागिता छैन।
तर त्यहाँनिर कस्तो भने, नेपाल सरकारको बजेट, नेपाल सरकारको आधिकारिक निकाय, फेरि त्यही पनि महिलासित सरोकार राख्ने चाहिँ एउटा विभाग, एउटा पार्ट, रेस्क्यु गरिसकेपछि चासो र विषयको त अलिकति महिला विकास पनि हो जस्तो यहाँलाई लाग्दैन र?
डेफिनेटली माइती नेपाल पनि हाम्रो जिल्ला समितिको एउटा सदस्य हो, जिल्ला मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिमा चाहिँ माइती नेपाल थ्रेन्जर्स लगायतका यी मानव बेचबिखन सम्बन्धी काम गर्ने संस्थाहरू उहाँ पनि समिति हो, समितिको सदस्य भएको नाताले उहाँ पनि एउटा जिम्मेवार व्यक्ति हुनुहुन्छ, होइन। अब त्यसमा चाहिँ यदि त्यो लेभलबाट चाहिँ उहाँले चाहिँ त्यसलाई चाहिँ सहजीकरण गर्न सक्नु भएन, उहाँलाई चाहिँ कुनै कठिनाइहरू भयो भने उहाँ पक्कै पनि हामीसँग आउनुहुन्छ, यहाँ चाहिँ यो समस्या पऱ्यो म्याडम, यसलाई कसरी सल्भ गर्ने अथवा यसमा चाहिँ यस्तो सहयोग पऱ्यो भनेर, त्यसमा चाहिँ हामी डेफिनेटली पनि उहाँलाई चाहेको सहयोग, आवश्यक सहयोग, सबै सहयोगहरू गर्छौँ। र यदि कुनै केस चाहिँ उहाँले आफैले पनि, अब कुनै केसमा धेरै केसहरू चाहिँ आफैले पनि उहाँले सर्ट आउट गरिहाल्नुहुन्छ भने त्यसमा चाहिँ अनावश्यक हामीले चाहिँ अब हस्तक्षेप गर्ने अथवा चाहिँ काम गर्दाखेरि चाहिँ अब हुन्छ नि उहाँले काम गर्ने हामीले चाहिँ त्यसमा अनावश्यक क्वेसनहरू सोध्ने उ गर्ने चाहिँ त्यति आवश्यक हुन्छ जस्तो लाग्दैन मलाई। यदि उहाँलाई चाहिँ सहयोग आवश्यक पऱ्यो भने उहाँले हामीलाई भन्नुहुन्छ, त्यसरी रेस्क्यु गर्ने क्रममा चाहिँ उहाँले प्रहरीको सहयोग लिनुहुन्छ, होइन, प्रहरी भनेको पनि नेपाल सरकारकै त हो नि, एउटा जुनसुकै निकायले गर्यो भने सबैको काम जिम्मेवारी अलग अलग छ नि त, हामीले चाहिँ समन्वय गरी भूमिका छ भने फिल्डमा गएर रेस्क्यु गर्ने काम चाहिँ प्रहरीको भूमिकाको उहाँको जिम्मेवारी, उहाँको रोल्स हो भने आवश्यक परेको अवस्थामा उहाँले चाहिँ हामीसँग आउनु पनि हुन्छ, हामी छलफल पनि गर्छौँ विभिन्न नीतिगत कुराहरूमा, त्यसमा सहयोग पनि हुन्छ, त्यस्ता कुराहरू अलिक प्रहरीसँग नै बढी समन्वयमा बस्नुहुन्छ।
यसको मतलब अब सरकारी निकाय भनेर मुख ताक्नु हुँदैन, सबको जिम्मेवारी आआफ्नो ठाउँबाट हुन्छ, देशलाई शान्ति स्थापना गर्न र सबैको ज्यानलाई सुरक्षित पार्नको लागि आआफ्नो ठाउँमा चाहिँ यदि सहयोगको भूमिका निर्वाह गर्यो भने हामीले चाहेको लक्ष्य प्राप्त गर्न सक्छौँ जस्तो यहाँलाई लाग्छ।
एकदमै डेफिनेटली सरले भन्नुभएको, अब यो मानव बेचबिखन भनेको एकदमै अहिले पछिल्लो समयमा चाहिँ ठुलो शक्तिको हात रहेको, होइन, सङ्गठित रूपमा गरिने र बढी गैर कानुनी र बढी फाइदाजन्य व्यापारको रूपमा चाहिँ यो अन्तर्राष्ट्रिय रूपमा चाहिँ रहेको छ। यसमा चाहिँ कुनै एउटा व्यक्ति मात्रै, एउटा समुदाय मात्रै अथवा राज्य एक्लैले मात्रै चाहिँ यसलाई चाहिँ समाधान गर्न सक्ने, निर्मूल गर्न सक्ने, नियन्त्रण गर्न सक्ने कन्डिसन छैन। यदि हामी चाहिँ सबै यो क्षेत्रमा संलग्न व्यक्तिहरू, सामाजिक क्षेत्रका व्यक्तिहरू, त्यसै गरेर राजनीतिक क्षेत्रका व्यक्तिहरू, सञ्चारकर्मीहरू, त्यसै गरेर सरकारी निकायहरू, गैर सरकारी सम्पूर्ण व्यक्तिहरू समुदाय नै एकजुट भएर लाग्यो भने पक्कै पनि यसमा चाहिँ केही सफलता हासिल गर्न सकिन्छ। सर्वप्रथम व्यक्ति आफै पनि सचेत बेचिनबाट चाहिँ आफै पनि सचेत हुन जरुरी छ कि।
जसरी यो जुन एउटा विकृति छ भनौँ, एउटा अपराध छ, यसले चाहिँ परिचय पाउनुको कारण या यसो हुनुको कारण यहाँले के देख्नुहुन्छ?
अब यो विकृति चाहिँ बढ्दै जानुमा चाहिँ मुख्य रूपमा चाहिँ अहिले पनि हामी हेर्ने हो भने, यदि यो मानव विश्लेषणका तथ्याङ्कहरूलाई केलाउने हो भने, धेरै जसो चाहिँ महिलाहरू र बालबालिकाहरू चाहिँ वेशभूषण पर्ने गरेका छन्। प्रत्येक 3 जनामा चाहिँ 2 जना चाहिँ महिला वा बालबालिकाहरू हुनुपर्छ भने, पछिल्लो समय हुन त पुरुषको पनि वेशभूषण बढ्दो छ, तर चाहिँ धेरै मात्रामा महिलाहरू वेशभूषणमा पर्छन्। र त्यसमा पनि वेशभूषण के को लागि गरिन्छ त भन्दाखेरि चाहिँ 75-80% वेशभूषणहरू चाहिँ यौन शोषणका लागि गर्ने गरेको छ भने, अब यो वेशभूषणमा पर्नुको मुख्य कारण चाहिँ हामीले चाहिँ एउटा हाम्रो समाजमा रहेको गरिबी होइन, महिलाप्रतिको चाहिँ एउटा महिलाहरू चाहिँ त्यो के अरे असमान व्यवहारहरू होइन, विभिन्न अवसरहरू वञ्चित भएको, त्यसै गरेर पारिवारिक चाहिँ विखण्डन, जस्तो एकल महिलाहरू त्यसमा पनि बढी जोखिममा पर्ने गरेको छ। एकल महिलाहरू जस्तो चाहिँ गार्जेन नभएको किशोरीहरू होइन, त्यस्ता बालबालिकाहरू, यसरी चाहिँ गरिबी अनि बेरोजगार, विभिन्न प्रलोभनमा होइन, राम्रो रोजगारी दिन्छु भन्ने, त्यसै गरेर राम्रो काममा लगाइदिन्छु, बिहे गर्छु भन्ने किसिमका, यसरी गरिबी, अशिक्षा, जनचेतनाको अझै पनि कमी छ। अझै पनि हिजो अस्ति मात्र एउटा बहिनी, मुगुको बहिनी, कञ्चनपुर पुर्याउनसम्म पनि उसले चाहिँ बाङ्गो बहिनी मुगु लान्छु भनेर लगेको, कञ्चनपुर पुगुन्जेल पनि उसलाई होस् छैन, पढ्दाखेरि ऊ 11 कक्षा पढ्छु भन्थ्यो भने, अझै पनि हामीले चाहिँ पढे लेखेका किशोरीहरूमा पनि यसको कमी रहेछ भने, यस्ता कारणहरूले गर्दा गरिबी, अशिक्षा, त्यसै गरी महिलाहरूको चाहिँ असमान शक्ति, महिला र पुरुषप्रतिको असमान शक्ति संरचनाहरू, त्यसै गरेर चाहिँ पछौटेपन, विभिन्न किसिमका प्रलोभनहरूको कारणले गर्दाखेरि चाहिँ महिलाहरू चाहिँ वेशभूषण पर्ने गरेका छन्। खास गरी तेस्रो मुलुकमा चाहिँ अहिले वेशभूषण कारण भनेको विभिन्न किसिमका प्रलोभनमा पर्ने, रोजगारीको अवसरहरू देशमा नहुँदाखेरि बाहिर चाहिँ आय आर्जन गर्नका लागि जानु, त्यसै गरेर विभिन्न सेक्स टुरिज्म पनि पछिल्लो समयमा बढ्दै गएको छ, त्यसै गरेर विभिन्न किसिमका बाहनाबाजीमा चाहिँ दलालहरूले फसाउने, फकाउने, बिहेबारी गर्छु भन्ने उसरी लैजाने, यस्ता कारणहरूले गर्दाखेरि चाहिँ वेशभूषण चाहिँ बढिरहेको छ।
लगभग हामी अन्त्यतिर पुगिसकेका छौँ म्याडम, तर अन्तमा केही जिज्ञासा राख्ने प्रयास गर्दछौँ। जसरी गैर सरकारी संस्था माइती नेपाल र महिला विकास बिचको अहिले थुप्रै पछिल्लो समय माइती नेपालको अब राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा थुप्रै चर्चा प्रचर्चा भएको अवस्था छ भने, अहिलेसम्म बिचको जुन अब माइती नेपाल र महिला विकासले जुन यो विरुद्ध गर्ने अभियान छ या कार्यक्रमहरू छ, कतिको समन्वयमा चाहिँ अगाडि बढ्छ, के भन्न चाहनुहुन्छ?
मानव वेशभूषणको क्षेत्रमा चाहिँ अब माइती नेपाली कञ्चनपुर जिल्लामा चाहिँ होइन, देशभरि नै अब राम्रो काम गर्दै आइरहेको कुरा त सर्वविदितै छ है। विभिन्न चेलीहरूलाई चाहिँ वेशभूषणबाट जोगाएको, उहाँको रेस्क्यु गरेको, पुनस्थापनाका कामहरूमा चाहिँ अब राम्रो काम गर्नुभएको छ, प्रशंसनीय काम छ होइन। यसमा चाहिँ अब कमिटीहरू बस्दाखेरि चाहिँ उहाँले चाहिँ आफूले गरेका कामहरूको बारेमा चाहिँ जानकारी गराउने, समीक्षा गर्ने, र आगामी दिनहरूमा चाहिँ उहाँले चाहिँ प्रहरी प्रशासनबाट सहयोग चाहिएको छ कि, जिल्ला प्रशासनबाट सहयोग चाहिएको छ कि, केही असुविस्ताहरू भएको छ कि त्यो काम गर्ने सन्दर्भमा, मैले सबैले कारणबाट सहयोगहरू चाहिएको छ कि, त्यो सन्दर्भमा चाहिँ उहाँले चाहिँ कुरा गर्ने र त्यसमा चाहिँ सक्दो हामीले सहयोग गर्ने गरेका छौँ। त्यसै गरेर वेशभूषण सम्बन्धी चाहिँ रिपोर्टिङहरू पनि सचिवालय यहाँ भएको कारणले गर्दाखेरि उहाँहरूले चाहिँ रिपोर्टिङ गर्ने र त्यो रिपोर्टिङ चाहिँ केन्द्रमा पनि राष्ट्रिय मानव वेशभूषण औषध प्रसार विरुद्धको समिति छ, त्यसको सचिवालयमा चाहिँ पठाउने कामहरू चाहिँ हामीले गर्ने गर्छ। यसरी चाहिँ उहाँहरूको चाहिँ प्रत्यक्ष सक्रियता र महिला तथा बालबालिका कार्यालयको समन्वयमा चाहिँ उहाँले चाहिँ कामहरू गर्नुहुन्छ।
सर, यो जुन एउटा अपराध क्रियाकलाप छ, यस्तो ठुलो जघन्य अपराध हो वास्तवमा, यो यसलाई चाहिँ नियन्त्रण गर्नको लागि के च्यालेन्जहरू, के चुनौती पाउनु भएको छ कञ्चनपुर जिल्लामा, ताकि नेपालको सबैभन्दा प्रमुख नाकाको रूपमा पनि यो चाहिँ लिने गरिएको छ भने, यसलाई रोकथाम गर्नको लागि के चुनौतीहरू देख्नु भएको छ?
अब यसको रोकथामको लागि एउटा मुख्य चुनौती भनेको खुला नाका हो होइन। खुला नाका पनि अब हाम्रो यो गडाचौकी नाका मात्रै होइन, यहाँ चाहिँ विभिन्न बिटहरू पनि, प्रवेश बिटहरू छ, त्यसपछि गर्सारी संस्थाहरू पनि बस्नुहुन्छ, त्यो बाहेक चाहिँ यो दक्षिणी बेल्टमा चाहिँ पुरै नाकाहरू खुल्ला छ, त्रिभुवन बस्तीतिरको भयो, पुनर्वासतिरका नाकाहरू होइन, ती नाकाहरूबाट पनि गइरहेको छन्, त्यहाँबाट पनि वेशभूषण भइरहेको कुरा चाहिँ सुन्नमा आएको छ। ती नाकाहरूमा चाहिँ मुख्यतया चाहिँ रोकथामका क्रियाकलापहरू अगाडि बढाउन चाहिँ आवश्यक छ। हुन्छ, हामीले त्यहाँ कार्ययोजना बनाएर त्यहाँ महिला समितिहरू, त्यहाँको स्थानीय निकायको चाहिँ सहयोगमा चाहिँ कार्ययोजना बनाएर स्वयंसार क्रियाकलापहरू सञ्चालन गर्ने, गत विगतका आबोहरूमा त्यो गरेका छौँ। तथापि चाहिँ सहज रूपमा चाहिँ बिहान जाने बेलुका आउने घाँस काट्न पनि ओभरडोर गर्ने होइन, बिहान घाँस काट्न गएको मान्छे साँझ फर्किन्छ फर्किँदैन, त्यस्ता किसिमका चाहिँ त्यो क्षेत्रमा चाहिँ अलिकति चुनौती छ। र त्यो क्षेत्रमा पुनर्वासको यो त्यहाँ चाहिँ विगतका वर्षहरूदेखि नै प्रहरी चाहिँ बिट राख्ने एउटा होइन, त्यहाँ चाहिँ कुनै एउटा निकायलाई चाहिँ त्यहाँ चाहिँ हेर्न लगाउने भन्ने पहल चाहिँ विगतदेखि नै भइरहेको थियो, तर त्यो अहिलेसम्म पनि त्यो हुन सकेको छैन। एउटा चाहिँ त्यो चुनौती हो। अर्को कस्तो भने केसहरू चाहिँ होस्टाइल हुने, अब उहाँले चाहिँ जस्तो विभिन्न सरकारी निकायले होस् अथवा गरिसकेको जसले पनि त्यो रेस्क्यु गर्यो त्यसपछि त्यसरी अदालतमा पुर्याइन्छ, त्यसपछि चाहिँ होइन बेच्न लगेको होइन भन्ने किसिमले चाहिँ ब्याक हुने प्रवृत्ति बढ्दो छ। यसले गर्दाखेरि चाहिँ त्यो क्षेत्रमा काम गर्ने व्यक्तिहरू पनि हतोत्साही हुने छ भने, त्यस्तै गरेर चाहिँ व्यक्तिहरू चाहिँ आफै सचेत नहुने, सक्तिमा त आफू सुरुमा त आफू सचेत हुन पऱ्यो नि होइन, अरूले चाहिँ तपाईँ बेचिँदै हुनुहुन्छ भनेर भन्नुभन्दा पनि मान्छे पनि बेचिन्छ है, हामीले चाहिँ यही कुरामा सचेतना हुनुपर्छ भनेर चाहिँ विभिन्न जतिसुकै अब कार्यक्रमहरू गरे पनि अथवा जनचेतना फैलाए पनि मान्छेहरू चाहिँ आफै सचेत नहुनु चाहिँ यसको चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ। त्यसै गरी रोजगारीका अवसरहरू कम हुनु पनि हो कि एउटा मुख्य चुनौती भनेको, यहाँ चाहिँ के गर्ने काम केही पनि छैन, खाडी मुलुकमा दुई चार वर्ष दुःख गऱ्यो त्यसपछि चाहिँ टन्न पैसा कमाइन्छ र एउटा सुखको जिन्दगी चाहिँ भोग्नुपर्छ, सुख कुरो बाँच्नुपर्छ भनेर चाहिँ यो दुई चारवटा कुराहरू, खुल्ला नाका, त्यसपछि गरिबी र त्यसपछि क्रेस होस्टाइल हुने अर्को, यो चाहिँ मुख्य चुनौतीको रूपमा देखेको छ।
हस् म्याडम, जाँदा जाँदै यहाँले केही भनौँ भनौँ जस्तो या मैले नसोध्न सकेको केही छुटेको जस्तो यहाँलाई लाग्छ?
यो मानव वेशभूषण अवश्य पनि यो सबै समाजमा चाहिँ कलङ्कको रूपमा रहेको छ होइन, एउटा सङ्गठित अपराधको रूपमा रहेको छ। यसका विरुद्धमा चाहिँ कुनै एउटा व्यक्ति समुदाय मात्रै नभएर चाहिँ हामी सबै एकजुट भएर लाग्न आवश्यक छ। प्रत्येक व्यक्तिले चाहिँ आफू सचेत हुन जरुरी छ। सर्वप्रथम चाहिँ म बेचिँदैछु भने यहाँ चाहिँ राज्य आएर मलाई उद्धार गरेर अथवा कुनै गैरसरकारी संस्था आएर गरेर कुनै नागरिक समाजका व्यक्ति गएर मलाई उद्धार गरून् भन्ने भन्दा पनि म आफ्नो जिम्मेवारी चाहिँ हामी आफै लिउँ, आफै सुरक्षित हुँ। हामी कुनै एक स्थानबाट अर्को स्थानमा अथवा विदेश जाँदैछौँ भने त्यस्तो बेला चाहिँ सुरक्षित भएर जाउँ, आफ्नो लागि चाहिने आवश्यक कानुनी प्रक्रियाहरू कागजातहरू के आवश्यक पर्छन् ती सबैको बारेमा जानकारी राखौँ, आफ्ना सम्बन्धित व्यक्तिहरूको फोन नम्बरहरू पासवर्डहरू के आवश्यक पर्छन् त ती सबै कुराहरू चाहिँ हामीले आफ्नो जानकारीमा राखौँ र यो अपराध यो सङ्गठित अपराध यो कलङ्कलाई चाहिँ हाम्रो समाजबाट हटाउनका लागि यसलाई चाहिँ निर्मूल पार्नको लागि चाहिँ हामी सबै एकजुट हुन सम्पूर्णमा चाहिँ हार्दिक अनुरोध गर्न चाहन्छु।
हस् यहाँले आफ्नो व्यस्त समयको बावजुद पनि कार्यक्रममा तपाईँले आफ्नो विचार राख्नु भएको छ, यसको लागि शुक्ला फाटा एफएमको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
हस् यहाँलाई पनि धन्यवाद।
उहाँ हुनुहुन्थ्यो महिला विकास कार्यालयकी कार्यालय प्रमुख जयन्ती गिरी। यो कुराकानी सँगसँगै कार्यक्रम रेटीभूमिको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नबिर्सनुहोला। तपाईँको कुनै सल्लाह सुझाव र जिज्ञासा छ भने हामीलाई पत्राचार पनि गर्न सक्नुहुन्छ। हामीलाई पत्राचार गर्ने ठेगाना रहेको छ
सामुदायिक रेडियो सुग्लाफाटा एफएम 99.4 मेगाहर्ज, कार्यक्रम रेटीभूमि, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाँसी, कञ्चनपुर।
हौ त श्रोताबिन, आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। अर्को हप्ता नयाँ अङ्कका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी जयदीप जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट बिदा हुन चाहन्छौँ। हस्त, नमस्ते, नमस्ते।